समझ गए, सुन बैठो।
ये भाई पूछते हैं कयामुल लैल यानी दूसरा लफ्ज है सलातुल लैल, तीसरा लफ्ज है सलातुत तहज्जुद, रात को सोकर आखिरी रात में उठ करके जो नमाज पढ़ी जाती है जिसको तहज्जुद की नमाज कहते हैं, इसको जमात से रमजान में पढ़ना। हमारे यहां का फतवा यह है कि यह मकरूह है, इसलिए कि तहज्जुद 12 महीने की नमाज है और पर्सनली नमाज है। घरों में तना तना पढ़ो, सिर्फ फराइज और वाजिबात इनकी जमात है। 5 फर्ज हैं, ईदेन वाजिब हैं, जुमा फर्ज है, बस इनकी जमात, इसके अलावा किसी नमाज की जमात नहीं। वो सब नमाजें इनफिरादी हैं, जमात से नहीं, क्योंकि इस तरह से जमातें शुरू करोगे तो सलातुल लैल जमात से होने लगेगी, फिर उसके बाद में सलातुल तस्बीह होने लगेगी, फिर इशराक की नमाज भी जमात से होने लगेगी। इतनी जमातें हो जाएंगे कि मस्जिद में कोई आएगा ही नहीं। इसलिए सिर्फ फराइज और वाजिबात इनकी जमातें, और वाजिबात में भी वितरों की सिर्फ रमजान में, दूसरे दिनों में वितरों की भी जमात नहीं। तो ईदेन की नमाजें वाजिब हैं, उनकी जमात है और फराइज की है, उसके अलावा नवाफिल कोई नफल हो उसकी अगर जमात करें एक इमाम और 2 मुक्तदी तो जायज, और 3 मुक्तदी हो गए तो अब मकरूह। इसको कहते हैं तदावी, एक दूसरे को बुलाना, और एक दूसरे को बुलाने का मतलब है 2 मुक्तदी अगर हैं तो चाहे उनको बुलाया हो तदाई नहीं है, और 3 मुक्तदी हो गए तो तदाई हो गई चाहे उनको न बुलाया हो। बस यही दारुल देवबंद का फतवा है। अगर दारुल देवबंद के किसी बहुत बड़े आदमी और उनके खुलफा और उनके मुरीदीन अगर तहज्जुद की जमात करते हैं तो वो उनका अपना अमल है, दारुल देवबंद का फतवा नहीं। मैं नाम लूं, हजरत मदनी कुद्दस सिर्रुहु जब एहतिकाफ करते थे तो हजरत ने बड़ी उम्र में हिफ्ज किया था, तो तरावी में तो हजरत सुना नहीं सकते थे, बार बार लुक्मे देने पड़ते हैं, तो वो तहज्जुद में हजरत पढ़ते थे। तो हजरत जिस मस्जिद में एहतिकाफ करते थे उसमें जो मोतकिफिन होते थे वो हजरत के पीछे खड़े हो जाते थे। हजरत से पूछा कि हजरत आप पीछे 100-150-200 आदमी मुक्तदी हैं, तो हजरत ने फरमाया भाई ये मेरे साथ एहतिकाफ में हैं, कहीं से आए नहीं हैं, इनको मैंने बुलाया नहीं है, ये खड़े हो जाते हैं। खैर हजरत का दौर गुजर गया, लेकिन अब हजरत के साहिबजादगान और हजरत के मुजाजिन खुलफा उनके यहाँ तहज्जुद की जमातें बाकायदा होने लगी और प्रोपेगंडे के साथ लोग जमा होते हैं। बस ये उनका जाती अमल है, देवबंद का ये फतवा नहीं। दीन का सही मजहब पर फतवा देने का जिम्मेदार दारुलूम है। मैं एक बंदा हूं, अगर मेरा कोई अमल दारुलूम के फतवे के खिलाफ है तो मेरा अमल है। दारुलूम का फतवा यही है कि सलातुल लैल हो, सलातुल तस्बीह हो, या कोई नफल नमाज हो, उसको जमात से पढ़ना, रमजान हो या गैर रमजान हो, ये मकरूह है। अब फिर लोगों को जो चाहे करे। फिर एक सवाल है कि हरमैन में तो सलातुल लैल की जमात होती है, तो उसका जवाब सुनो। हरमैन में इन सलफियों को खुश करने के लिए जमात सलातुल लैल की होती है, पहले नहीं होती थी। अब सऊदी अरबिया में ये सलफी गैर मुकल्लिदीन हावी हो गए हैं, इनको खुश करने के लिए सऊदीया की हर मस्जिद में 8 रकातें तरावी होती, इससे 8 से ज्यादा पढ़ाते ही नहीं, और वो चाहते थे कि हरमैन में भी 8 रकातें हो। मगर मदीना मुनव्वरा के एक इमाम साहब ने किताब लिखी अरबी में और वो छपी हुई किताब है, और उसने साबित किया कि खुलफाए राशिदीन के जमाने से कंटिन्यूस हरमैन में 20 रकातें हो रही। تو وہ یہ فتنہ دب گیا. وہاں تراوی تو 20 رکعتیں ہوتی ہیں حرمین میں, مگر اب ان کو بھی خوش کرنا ہے کیونکہ ان کے نزدیک تو تراوی کوئی چیز ہے ہی نہیں. وہ کہتے ہیں 11 مہینے تہجد سو کر اٹھ کر پڑھو, اور رمضان میں یہی تہجد کی 8 رکعتیں سونے سے پہلے پڑھو. تو ان کی بات تو چلی نہیں, امام نے کتاب لکھی اور 20 رکعتیں ثابت کی. تو پھر اب ان کو خوش کرنے کے لیے ان کی 8 رکعتیں بھی صلاۃ اللیل کے نام سے پڑھانا شروع کر دیا وہاں. تو یہ تو ان کو خوش کرنے کے لیے ہے, سلفیوں کو غیر مقلدوں کو وہ کوئی دلیل نہیں ہے. وہ تو پورے سعودیہ پر حاوی ہو گئے ہیں. وہ کہتے ہیں مملکہ وحیدہ سلفیہ, یہی ایک غیر مقلدین کی تنہا حکومت ہے. اور ساتھ جمعہ بھی پڑھنے لگے 11 بجے, سعودیہ میں جمعہ بھی 11 بجے پڑھنے لگے اور کئی مسجدوں میں. تو ان کی رعایت میں وہاں صلاۃ اللیل پڑھتے ہیں کہ چلو تراوی تو ہے ہی, تمہاری رعایت میں چلو صلاۃ اللیل کی 8 رکعتیں بھی ہم جماعت سے پڑھاتے ہیں. بس وہ کوئی دلیل نہیں, صلاۃ اللیل تنہا پڑھنے کی نماز ہے. دلیل بخاری شریف میں روایت ہے, حضرت فاروق اعظم رضی اللہ تعالی عنہ نے جب تراوی کا نظام بنایا تو لوگوں نے چیمے گوئیاں شروع کی کہ یہ کیا بدعت شروع ہو گئی. آج کل یہ جو غیر مقلدین ہیں سلفی ہیں وہ 20 رکعت کو بدعت عمری کہتے ہیں. یہ بدعت عمری کہنے والے آج نہیں ہیں, حضرت عمر کے زمانے میں بھی تھے. تو حضرت عمر تشریف لائے, دیکھا نماز ہو رہی ہے, تو حضرت نے 2 باتیں فرمائی اور دونوں بخاری شریف میں ہیں. حضرت نے فرمایا نعمت البدعت ہذہ, تم جو بدعت کہہ رہے ہو بدعت سیئہ, وہ بدعت سیئہ نہیں ہے, نعمت البدعت ہے, یہ نئی چیز ہے اور اچھی چیز ہے, اس لیے کہ اس کا روٹ ہے, اصل ہے, جڑ ہے. حضور نے جو رمضان میں 2 یا 3 راتیں نماز پڑھائی تھی وہ 20 رکعتیں پڑھائی تھی جماعت سے, اسی پر فرضیت کا جب اندیشہ نہیں رہا تو پورا مہینہ حضرت عمر نے اس کو جاری کیا. وہ 20 رکعتیں پڑھائی تھی, اور اس کی روایت ہے سنن بیہقی میں, اور اس کی سند ضعیف ہے. حدیث ضعیف نہیں ہوتی ہے, سند صحیح یا ضعیف ہوتی ہے, اور سند کے ضعیف ہونے سے آسمان ٹوٹ نہیں پڑتا. 1400 سال سے جن کتابوں میں صحیح حدیث تھی اسی میں ضعیف حدیث بھی, اور موضوع حدیثوں کی کتابیں الگ. کیونکہ جب کسی مسئلے میں صحیح حدیث نہیں رہتی ہے تو ضعیف حدیث سے استدلال کیا جاتا ہے, چاروں فقہا استدلال کرتے ہیں. اور میں اس کو ایک مثال سے سمجھاتا ہوں. ہمارے یہاں سواری گاڑی, ریل گاڑی جو مسافروں کی گاڑی, اس میں 2 ڈبے ہوتے ہیں, فرسٹ کلاس سیکنڈ کلاس. اگر آپ کے پاس فرسٹ کلاس کا ٹکٹ ہے تو آپ سیکنڈ کلاس میں کیوں بیٹھیں گے, فرسٹ کلاس میں بیٹھو. بس اگر آپ کے پاس مسئلے میں صحیح حدیث ہے تو اسے لو, ضعیف حدیث اگر ہے تو کیوں لو. جب ٹکٹ فرسٹ کلاس کا ہے تو سیکنڈ میں کیوں بیٹھو, فرسٹ میں بیٹھو. لیکن اگر آپ کے پاس ٹکٹ ہی سیکنڈ کا ہے تو پھر سیکنڈ میں بیٹھو. لیکن اسی اسٹیشن پر گڈس کا ایک ڈبا پڑا رہتا ہے, اس گڈس کے ڈبے میں مت بیٹھو, وہ تو موضوع حدیث ہیں. لہذا 1400 سال سے موضوع حدیث الگ کتابوں میں ہے, یہ گڈس کا ڈبا ہے. اور یہ صحیح اور ضعیف, فرسٹ کلاس اور سیکنڈ کلاس, یہ سواری گاڑی ہے. بس اگر مسئلے میں صحیح حدیث ہے تو وہ لیں گے, ضعیف نہیں لیں گے. اور صحیح نہ ہو تو تمام فقہا ضعیف سے استدلال کرتے ہیں. تو سنن بیہقی جو صحیح کتابوں کی حدیث ہے, اسی میں یہ ابن عباس کی حدیث ہے, اس کی سند ضعیف ہے, کہ نبی یہ پاک صلی اللہ تعالی علیہ وسلم نے جو 2 دن یا 3 دن جماعت سے نماز پڑھائی تھی تو 20 رکعت پڑھائی تھی. بہرحال پتہ نہیں میں کیا کہتا ہوں, کہاں چلا گیا. ہاں میں یہ کہہ رہا تھا کہ بخاری شریف میں حضرت عمر نے جب مسجد میں آ کر دیکھا تو دو باتیں کہی ہیں. ایک بات تو کہا نعمت البدعت ہذہ, لوگ اس کو بدعت کہتے ہیں یعنی بدعت سیئہ کہتے ہیں, یہ بدعت سیئہ نہیں ہے, یہ تو بدعت حسنہ ہے. نعمت البدعت ہے اس لیے کہ اس کا روٹ ہے, اصل ہے. حضور نے تین راتیں یہی 20 رکعتیں پڑھائی تھی, لہذا یہ بدعت نہیں ہے. دیکھو جو چیز حضور کے زمانے میں تھی اگر وہ آج بے عین ہی ہے تو وہ سنت ہے. ایسے حضور کے زمانے میں جو کسی چیز کی اصل ہے پھر آج اس کی شکلیں بدلیں تو اس کو بدعت نہیں کہیں گے. جیسے حضور کے زمانے میں مسجد میں ایک چبوترا تھا, قبیلوں کے دیہاتوں کے مسلمان علم دین حاصل کرنے آتے تھے تو سامان اپنا اس چبوترے پر رکھتے تھے, مسجد میں سوتے تھے, صحابہ مدینہ کے صحابہ کھلاتے تھے کھاتے تھے اور علم حاصل کرتے تھے پھر چلے جاتے تھے. اب آج دنیا میں جو طرح طرح سے مدرسے دارالعلوم بن رہے ہیں یہ ان کی روٹ یہ صوفہ کا مدرسہ ہے. بس آج جب زمانے کے تقاضوں کے اعتبار سے جو شکلیں بدلیں گی تو وہ بدعت نہیں کہلائیں گی. بس اسی طریقے پر 2 دن پڑھا ہے, 3 دن پڑھا ہے, 20 رکعتیں پڑھائے, اب ہم نے پورا مہینہ جماعت سے حضرت عمر نے تراویح شروع کروائی تھی, اس کو بدعت نہیں کہیں گے, اس کا روٹ ہے. ایک بات تو یہ فرمائی, دوسری بات یہ فرمائی والتی تنامونا افضل من ہذہ, وہ نماز جس سے تم سوتے رہتے ہو وہ نماز اس تراویح سے افضل ہے. یعنی 11 مہینے تو ایک نماز ہے صلاۃ اللیل, وہ بھی تنہا گھروں میں پڑھو, اور رمضان میں 2 نمازیں ہیں, یہ ایک نماز رمضان کی ایکسٹرا ہے, وہ رمضان میں سونے سے پہلے پڑھنی ہے, اس کا نام تراویح ہے, اور دوسری رمضان میں سونے کے بعد میں پھر اٹھ کر صلاۃ اللیل پڑھنی ہے جو انفرادی ہے. اور حضرت عمر نے فرمایا کہ رمضان میں جو تہجد کی نماز ہے وہ تراویح سے افضل ہے, 2 نمازیں الگ الگ ہیں اور اس سے یہ افضل ہے.